الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أم خلقوا من غير شيء أم هم الخالقون أم خلقوا السماوات والأرض بل لا يوقنون أم عندهم خزائن ربك أم هم المسيطرون أم لهم سلم يستمعون فيه فليأت مستمعهم بسلطان مبين أم له البنات ولكم البنون أم تسألهم أجرا فهم من مغرم مثقلون أم عندهم الغيب فهم يكتبون أم يريدون كيدا فالذين كفروا هم المكيدون أم لهم إله غير الله سبحان الله عما يشركون صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته أم خلقوا من غير شيء أم هم الخالقون کیا یہ لوگ بغیر کسی چیز کے پیدا کیے گئے یا وہ پیدا کرنے والے ہیں ام خلق السماوات والارض یا انہوں نے آسمانوں اور زمین کو پیدا کیا ہے بل لا یوقنون بلکہ یہ لوگ یقین نہیں کرتے ام عندهم خزائن ربك ام هم المسيطرون کیا ان کے پاس آپ کے پروردگار کے خزانے ہیں یا یہ داروغہ ہیں ام لهم سلم يستمعون فيه کیا ان کے لیے کوئی سیڑھی ہے جس میں وہ سن لیتے ہیں فَلْيَأْتِ مُسْتَمِعُهُمْ بِسُلْطَانٍ مُبِينٍ پس چاہیے کہ ان میں کا سننے والا کھلی سند لے کر آئے اَمْ لَهُ الْبَنَاتُ وَلَكُمُ الْبَنُونَ کیا ان کے لیے بیٹیاں ہیں کیا اس کے لیے یعنی اللہ کے لیے بیٹیاں ہیں اور تمہارے لیے بیٹے ام تسألهم اجرا فهم من مغرم مثقلون کیا آپ ان سے اجرت کا سوال کرتے ہیں کہ وہ تاوان سے بوجھل ہیں. ام عندہم الغیب فہم یکتبون, کیا ان کے پاس غیب ہے کہ وہ لکھ رہے ہیں. ام یریدون کیدا, کیا وہ چال چلنا چاہتے ہیں. فالذین کفروا ہم المکیدون, سو جو منکر ہیں وہی چال چلے ہوئے ہیں. ام لہم الہ غیر اللہ, کیا ان کے لیے اللہ کے سوا کوئی معبود ہے. سبحان اللہ عما یشرکون, اللہ کی ذات پاک ہے ان تمام چیزوں سے جنہیں یہ شریک کرتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے اپنی نبوت کا اعلان فرمایا. اور آخری وحی اللہ تعالی شانہ کی طرف سے نازل ہونے والی قرآن کی شکل میں اس کی آیات بھی آپ تلاوت کرنے لگے. اور اللہ کے دین کی طرف بلایا, اور بنیادی چیزیں تین ہیں. ایک یہ کہ اللہ موجود ہے اور اللہ ایک ہے, ہمیشہ دنیا میں ایسے لوگوں کی ایک جماعت رہی ہے جو اللہ تعالی شانہ کے وجود ہی کے قائل نہیں. اور دوسری جماعت ایسے لوگوں کی رہی ہے کہ اللہ تعالی شانہ کے وجود کے تو قائل ہیں مگر اللہ تعالی شانہ کے ساتھ دوسرے لوگوں کی بھی کو بھی یا تو اس کی ذات میں یا اس کی صفات میں شریک قرار دیتے ہیں. تو سماوی ادیان جتنے بھی ہیں, یعنی آسمان سے آنے والی جتنی بھی وحی ہے, ان کا جو بنیادی نقطہ رہا ہے وہ یہ رہا ہے کہ اللہ ہے اور ایک ہی ہے. نہ اس کی ذات میں کوئی شریک ہے نہ اس کی صفات میں کوئی شریک ہے. یہ بنیادی نقطہ ہے, لا الہ الا اللہ. ہر پیغمبر یہ پیغام لے کر گیا ہے, لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ. یہ ہمارے عقائد کی کتابوں میں جو بہت سارے عقائد بکھرے پڑے ہیں, اب تعلیم الاسلام کھولو تو اس میں کئی عقائد ہیں, بہشتی زیور کھولو تو کئی عقائد ہیں, العقیدۃ التحویہ کو لے لو تو بہت سارے عقائد ہیں, شرح العقائد کو لے لو تو بہت سارے عقائد ہیں, 50 عقائد, 60 عقائد, 70 عقائد. تو یہ جو عقیدوں کی ایک لمبی چوڑی فہرست ہے, ان کو اگر آپ سمیٹ لیں, ان کو آپ کنڈنس کرنے کی کوشش کریں, شارٹ کرنے کی کوشش کریں, تو وہ ایمان مفصل بن جائے گا. آمنت باللہ وملائکته وکتبه ورسله والیوم الآخر والقدر خیره وشره من اللہ تعالی والبعث بعد الموت. یہ 7 بنیادی عقیدے ہیں, اور باقی عقیدے پھر اسی سے متفرع ہوتے ہیں. مثال کے طور پر ایمان بالملائکہ, یہ بنیادی عقیدہ ہے. پھر اس پر بہت سارے اور عقیدے, مثال کے طور پر حضرت جبریل علیہ السلام کے سلسلے میں عقیدے رکھنا, حضرت اسرافیل علیہ السلام کے سلسلے میں عقیدے رکھنا, حضرت عزرائیل علیہ السلام کے سلسلے میں عقیدے رکھنا, الگ الگ. پھر یہ کہ یہ عقیدے رکھنا کہ فرشتے اللہ تعالی شانوں کی مخلوق ہیں اور معصوم ہیں, وہ گناہ نہیں کرتے, یہ ایک الگ عقیدہ ہو گیا. اللہ کی کبھی نافرمانی نہیں کرتے. پھر یہ عقیدے رکھنا, یہ عقیدہ رکھنا کہ ان کو کھانے پینے کی حاجت نہیں, ان کو شہوت نہیں آتی. یہ عقیدہ رکھنا کہ وہ نور سے بنے ہوئے ہیں. تو یہ سات عقیدے ہیں, ان سات عقیدوں کو آپ پھیلاؤ تو وہ درجنوں عقیدے بن جاتے ہیں جو ہمیں عقیدے کی کتابوں میں ملتے ہیں, اور وہ سب ضروری ہیں, مگر ان کو سمیٹو تو یہ سات بن جاتے ہیں. اور ان سات کو بھی کنڈینس کرو اور شارٹ کرو اور سمیٹو ان سات کو تو لا الہ الا اللہ ہے. تو لا الہ الا اللہ بیج ہے, اس کا درخت جب اگتا ہے تو وہ سات شاخیں بنتی ہیں, اور ان سات شاخوں پر پھر بہت ساری شاخیں اور پتے اور عقیدے کا درخت بن جاتا ہے. تو یہ جو حدیث شریف میں کہا گیا ہے کہ جس کی زبان پر آخری چیز لا الہ الا اللہ ہوتی ہے وہ جنت میں داخل ہوگا, اس کا مطلب یہ نہیں ہے کہ وہ صرف یہ عقیدہ مانتا ہے لا الہ الا اللہ, کہ میں فرشتوں کو بھی نہیں مانتا, نبیوں کو بھی نہیں مانتا, قرآن کو بھی نہیں مانتا, نبیوں کو کسی کو میں نہیں, کچھ نہیں مانتا, جنت جہنم کچھ نہیں, میں صرف اتنا مانتا ہوں کہ اللہ کے سوا کوئی معبود نہیں, تو وہ جنت میں چلا جائے گا. اس حدیث کا مطلب یہ ہے کہ لا الہ الا اللہ کا جو بیج ہے اور اس بیج کے تنے کے ساتھ جتنی شاخیں اور جتنے پتے ہیں ان سب پورے کو جو مان کر کے کہے گا لا الہ الا اللہ وہ جنت میں داخل ہوگا. تو بنیادی عقیدہ توحید. دوسرا بنیادی عقیدہ جو نبی بار بار بیان کرتا ہے, قرآن بار بار بیان کرتا ہے اور جس پر محنت کرتا ہے, وہ یہ ہے کہ مرنے کے بعد ایک زندگی ہے. اگر اتنا ہوتا کہ دیکھو لا الہ الا اللہ, اللہ کو مانو اور اللہ سے تعلق رکھنے والی ساری چیزوں کو مانو, مگر مرنے کے بعد کوئی زندگی نہیں ہے, تو کوئی ڈھیٹ آدمی ہوگا وہ کہے گا کہ بھائی 50-60 سال 70 سال کی زندگی تو ہے, اس میں تھوڑی بہت تکلیف آئی تو کیا ہے, بھوکے رہیں گے, بیمار رہیں گے, لیکن یہ سارے کام ہم سے نہیں ہو سکتے. لیکن نہیں, مرنے کے بعد ایک زندگی ہے جو ہمیشہ کے لیے رہنے والی ہے, اور جزا سزا کا معاملہ وہاں ہوگا. جنت کی شکل میں جزا اور جہنم کی شکل میں سزا. تو یہ پیغمبر سمجھاتے ہیں, اس لیے کہ جب یہ بات سمجھ میں آتی ہے تو فکر پیدا ہوتی ہے کہ اچھا مرنے کے بعد ایک زندگی ہے اور بہت لمبی زندگی ہے, جب یہ بات ہے تو پھر تو سوچنا چاہیے, پھر وہ غور و فکر کرتا ہے. اب یہ بات سمجھ میں آ جائے کہ اللہ ہے اور اللہ ایک ہی ہے, اب مرنے کے بعد زندگی بھی ہے اور اللہ کی اطاعت کرنی ہے, مگر رسول میں شک ہے, تو انتظار کرے گا کسی دوسرے رسول کے آنے کا کہ بھائی ٹھیک ہے اللہ ہے اور اللہ کی اطاعت میں زندگی گزارنی چاہیے, اس لیے کہ مرنے کے بعد سوال ہونے والا ہے, مگر اللہ کی مرضی کیسے معلوم ہوگی, تو رسول سے, مگر ان کو میں نہیں مانتا, رسول ان کو نہیں مانتا, تو بےچارا انتظار کرے گا, یہی کہ غلط جگہ پہ چلا جائے گا. اس لیے رسول کا ایک کام یہ ہوتا ہے کہ وہ لوگوں کو سمجھائے کہ اللہ ہے, مرنے کے بعد کی زندگی ہے, وہاں سوال جواب ہوگا, اور اس کی جو تیاری تمہیں کرنی ہے اس تیاری کو بتلانے کے لیے مجھے بھیجا گیا ہے, میں رسول ہوں, میں رسول ہوں. تو رسول دنیا میں آتا ہے اور وہ اعلان کرتا ہے کہ میں رسول ہوں, اللہ کی طرف سے بھیجا گیا ہوں, انی رسول امین. ہر نبی نے آ کر کے کہا انی رسول امین, میں رسول ہوں اور امانت دار ہوں, اس لیے کہ اللہ نے مجھے بھیجا ہے, تو میں اگر امانت میں خیانت کروں گا, اس نے مجھے ایک بات بتلانے کے لیے کہی اور میں دو بتلا دوں, اس نے دو بات بتلانے کے لیے کہی اور میں صرف ایک بتلاؤں, میں اپنی طرف سے گھڑ کر بتاؤں کہ اللہ یوں فرما رہے ہیں, है ना, मैंने इनको भेजा कि भाई तुम बाटली चले जाओ और बाटली में जाकर के वहां फुना फुना को से मुलाकात करो और मुलाकात करके मेरी तरफ से पैगाम पहुंचा करके आओ। तो ये वहां जाकर के पैगाम पहुंचाए और उनको ऐसा महसूस हो कि यहां ये बात जरा मिला देने से मेरा जाति फायदा है, तो अपनी तरफ से ये बात मिला देंगे, इसलिए कि मैं तो इंसान हूं मुझे पता नहीं चलेगा। हो सकता है पता चल जाए, मगर ये भी पॉसिबिलिटी है कि पता नहीं चलेगा। लेकिन रसूल तो ऐसा कर नहीं सकता, इन्नी लकुम रसूलुन अमीन, मैं अमानतदार हूं, रसूल हूं। और अल्लाह जल्ला जलालुहु अम्मन वालुहु कि यह एक उसूल है, वलौ तकव्वल अलैना बादल अकावील लअखदना मिन्हु बिल यमीन थुम्मा लकताना मिन्हुल वतीन। हम जिसको पैगंबर बनाकर भेजते हैं, अगर वो कोई बात अपनी तरफ से घड़कर बयान करेगा जो मैंने नहीं कही है, तो फौरन उसे पकड़ लूंगा और उसकी रगे जान काट दूंगा। अव्वल तो ये कि नबी का खमीर ही ऐसा होता है कि वो अमानत में खयानत नहीं कर सकता, वो झूठ नहीं बोल सकता, बुराई उसके पास आ ही नहीं सकती। लेकिन अल्लाह जल्ला जलालुहु व अम्मन वालुहु ने हम लोगों को यह बतलाया कि तुम इत्मीनान रखो कि मेरी तरफ से जो फिरस्तादा बनकर आया हुआ है वो अमानत में खयानत नहीं करेगा, इसलिए कि अगर ऐसा करेगा तो कानून ये है। ये हमारे लिए इत्मीनान है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सैयदुल मुरसलीन है और खातमुन नबीयीन है, दुनिया में तशरीफ लाए और दुनिया में तशरीफ लाकर ही पैगाम पहुंचाए जो तमाम अंबिया अलैहिस्सलातु वस्सलाम लेकर आए, और यही समझाए कि देखो मैं अल्लाह का रसूल हूं और उस पर मेरे पास ये दलीलें हैं, कुरान भरा पड़ा है, अहादीस शरीफा भरी पड़ी है, मैं रसूल हूं, ये दलीलें हैं, अल्लाह ताला शानहु मौजूद है और एक ही है, ये दलीलें हैं, और मरने के बाद एक जिंदगी है, और दो गिरोह कयामत के दिन अल्लाह के सामने खड़े होंगे, मुत्तकीन और मुनकरीन, मुत्तकीन को ये मिलेगा, मुनकरीन की ये सजा होगी। अब इतना वाजह पैगाम लोगों के सामने आ रहा था, फिर भी कुछ बदबख्त हमेशा ऐसे रहते हैं हर दौर में कि वो इतने साफ शफाफ वाजे मुदल्लल मुस्तनद पैगाम को कबूल करने के लिए तैयार नहीं होते। तो वजह क्या है, क्या माने है? अब अल्लाह जल्ल जलालुहु अम्मन वालुहु अपने बंदों पर कितने शफीक और मेहरबान हैं। बस मेरे भाइयों और मेरी बहनों, में जुमले मोतरिजा के तौर पर फिर यह अर्ज कर दूं कि अपने आप को कुरान से वाबस्ता करो। देखो अभी ऐसे उलमाए किराम दुनिया में मौजूद हैं जो आपको अल्लाह का कलाम समझा सकते हैं, और वो वक्त दूर नहीं है कि आप ढूंढ ढूंढ के थक जाओगे, आपको अल्लाह का कलाम समझाने वाला कोई नहीं मिलेगा। और ये गुज़िश्ता चार महीनों में जो बड़ी बड़ी शख्सियात एक एक करके उठ गई और अभी भी उठती चली जा रही है, ये हम सबके लिए काफी होनी चाहिए इबरत पकड़ने के लिए। यानी ऐसी ऐसी शख्सियात उठ गई कि जो इल्मी दुनिया से ताल्लुक रखते हैं वो तो हैरत ज्यादा है ही, इसलिए कि उनको ज्यादा मालूम है, मगर ऐसी शख्सियात उठ गई हैं जो अवाम में भी मकबूल, अवाम भी उनके मर्तबे को पहचानते हैं। इसलिए हफ्ते में एक घंटा कुरान मजीद को समझने के लिए निकालो और अपने शहर में जिन जिन मस्जिदों में दरस कुरान हो रहा है उन मस्जिदों में से जिस मस्जिद में जाना आपके लिए आसान हो, जिस आलिम से आपकी रगबत हो, वहां जाकर के बैठो और कुरान समझने की कोशिश करो, इस नीयत के साथ कि हम इंशाल्लाह इस पर अमल करेंगे। और अगर आपके शहर में कोई दरसे कुरान का सिलसिला नहीं है तो करीब से करीब शहर को ढूंढो जहां आप आसानी से जा सके, और अगर बहुत दूर कहीं दरसे कुरान हो रहा है और हर हफ्ते नहीं सुन सकते तो महीने में एक दफा जाओ। ऑनलाइन भी सुन सकते हैं मगर ऑनलाइन का वो फायदा नहीं होता जो माहौल और सोहबत के साथ कुरान मजीद को सुनने का फायदा होता है। तो मानने वाले इनकार करने वाले मानने के लिए तैयार नहीं होते थे, तो अल्लाह जल्ले जनाहु वाम मनवालों ने सवालात कायम किए हैं, क्वेश्चंस पोज किए हैं कि माने क्या है, रुकावट क्या है तुम्हारे लिए। तो पहला सवाल यह है कि अम खुलिकु मिन गैरि शयइन, क्या कहीं ऐसा तो नहीं कि इनको पैदा करने वाला ही कोई नहीं है, इनको पैदा करने वाला कोई नहीं है, यानी यूं ही वजूद में आ गए। और जब पैदा करने वाला कोई नहीं है तो फिर हम किसी की इबादत क्यों करें? एक रीजन ये हो सकता है, अल्लाह पूछ रहे हैं कि ये रीजन है, अम खुलिकु मिन गैरि शयइन, क्या बगैर किसी चीज के पैदा किए गए, यानी बगैर किसी पैदा करने वाले के पैदा किए गए? अम खुलिकु मिन गैरि शयइन अय अम खुलिकु मिन गैरि खालिकिन, बगैर किसी पैदा करने वाले के पैदा किए गए? अम हुमुल खालिकुन, या कहीं ऐसा तो नहीं कि यू ही खुद बखुद तो पैदा नहीं हो गए मगर इन्होंने खुद अपने आप को पैदा किया, ऐसा है कि खुद बखुद पैदा हो गए? ऐसा भी नहीं है। तो आपने एक दूसरे को पैदा किया कि मेरा वजूद खुद बखुद हो गया और फिर मैंने इनको पैदा किया, इन्होंने उनको पैदा किया, उन्होंने इनको पैदा किया, उन्होंने इनको पैदा किया। तो जब हम एक दूसरे को पैदा करने वाले हैं, हमारा दूसरा कोई पैदा करने वाला नहीं है, तो हम किसी की बात क्यों माने? उनका हम पर कौन सा एहसान है? हमने तो खुद एक दूसरे को पैदा किया है, ये बात है। जाहिर है कि जवाब नफी में है, इसलिए कि वो भी इस बात के कायल थे कि अल्लाह ने हमें पैदा किया है। हम खुले को मिन गई रेशई, क्या बगैर किसी खालिक के पैदा हो गए या ना? बगैर किसी खालिक के पैदा नहीं हुए। तो क्या आपस में एक दूसरे को तुम लोगों ने पैदा किया है? ये ऐसी कोई तदबीर निकली कि खुद को पैदा कर लिया आपने? कि आप किसी के एहसान मंद नहीं है, किसी के अंडर रहने के लिए तैयार नहीं है, कि भाई अल्लाह की बात हम क्यों माने? उन्होंने हमें किया दिया है, वो हमारे खालिक नहीं है, उनकी बात हम क्यों माने? यही बात भी नहीं है। अच्छा भाई, दोनों बातें नहीं है तो फिर तीसरी बात है कि अल्लाह ने तुम्हें पैदा किया, ये तो तुमने मान लिया, मगर अल्लाह ने हमें पैदा किया और अल्लाह ने हमें पैदा किया उसके बाद जो कायनात बनी है उसमें हमने अल्लाह की मदद की है, हम पार्टनर है, और जब हम पार्टनर हैं तो हम अंडर क्यों रहे? हम खलक उस समावाती वल अर्द, क्या इन्होंने आसमानों और जमीन को पैदा किया है? खुद को तो पैदा नहीं किया, खुद को तो पैदा नहीं किया, उसके तो कायल हो गए कि हमें अल्लाह ने पैदा किया। भाई बहुत अच्छी बात है, अल्लाह ने पैदा किया, फिर क्यों नहीं मानते? क्या माने है? ये माने है, ये रुकावट है कि हम अल्लाह को हमारा बड़ा क्यों माने, या इस नबी को तस्लीम क्यों करें और इनको बड़ा क्यों माने, जबकि ये अल्लाह के साथ आसमान और जमीन को पैदा करने में शरीक नहीं और हम तो शरीक है, ये रुकावट है। ये भी नहीं, इसलिए कि उनका यह भी अकीदा था कि वला इंसल तहुम मन खलक समावाती वल अर्द, अगर आप इनसे पूछेंगे कि आसमान और जमीन को किसने पैदा किया, लयकूलुन्नल्लाह, तो ये कहेंगे जरूर भी जरूर कि अल्लाह ने पैदा किया है। ये भी उनके अकीदे के खिलाफ था। अल्लाह जल्ला जलालुहु वाम मनवालुहु को अपने बंदों से कितना प्यार है कि उनको झंझोड़ते हैं, और इसलिए झंझोड़ते हैं कि मेरे झंझोड़ने से अगर कोई ख्वाबे गफलत से बेदार हो जाए और कलिमा पढ़ ले तो मेरा ये बंदा जहन्नम से बच जाएगा, ये नहीं कि मेरा फायदा होगा। अल्लाह ताला शानहु की शान तो इतनी बरतर और बाला है कि اتنی مستغنی اور اتنی بے نیاز ہے کہ اللہ تعالی شانہ کو حق پہنچتا ہے کہ وہ ہمارے ساتھ ایسا معاملہ کرتے کہ مجھے ماننا ہو تو مانو، قبول کرنا ہو تو کرو، جاؤ کوئی تمہیں نہیں سمجھاتا، پیغمبر بھیج دیا بس کافی ہے، تم نمٹ لو ان سے، میں بیچ میں نہیں پڑتا. لیکن نہیں، قرآن مجید کی آیات بنا کر کے یہ سوالات بھیج رہے ہیں اور متوجہ کر رہے ہیں. تو کیا بھئی یہ بغیر کسی چیز کے پیدا کیے گئے، بغیر کسی خالق کے، اس لیے یہ نہیں مانتے؟ کہ نہیں، ایسی بات نہیں ہے. کیا خود انہوں نے اپنے آپ کو پیدا کر لیا ہے یا کسی اور کو پیدا کیا ہے اس لیے وہ ایسا کہنا چاہتے ہیں کہ ان کی کیوں مانیں، ہم تو خالق ہیں، یہ خالق نہیں ہے؟ یا یہ کہ انہوں نے آسمان اور زمین کی پیدائش میں شرکت کی ہے کہ یہ کہیں کہ ان کو ہم کیوں مانیں، ہم تو خدا ہیں، خدا کے بعد ہیں ہم؟ ایسی بات کا کہ ایسی بھی نہیں، ایسا بھی نہیں. اب اللہ جل جلالہ عمن والہ وجہ بیان فرما رہے ہیں کہ اصل وجہ یہ ہے کہ بلا یوقنون، ان تینوں باتوں میں سے کوئی بات نہیں ہے، اصل بات یہ ہے کہ ان کے پاس یقین نہیں ہے، یقین نہیں کرتے. اب یہاں ذرا سمجھنے کی بات ہے بلا یوقنون میں، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں اور ہر دور میں جو منکرین ہیں وہ دو جماعتوں میں تقسیم ہیں. ایک جماعت تو وہ ہے کہ جسے یہ معلوم ہوتا ہے کہ حق کیا ہے، معلوم ہوتا ہے کہ حق کیا ہے، تو اسے معلوم ہوتا ہے کہ اللہ ہے، اسے معلوم ہوتا ہے کہ اللہ ایک ہے، اسے یہ بھی معلوم ہوتا ہے کہ اللہ کا پیغمبر ہے، اسے یہ بھی معلوم ہوتا ہے کہ مرنے کے بعد کی زندگی بھی ہے. یا تو پہلے سے معلوم ہوتا ہے یا نبی کے آنے سے معلوم ہو جاتا ہے، وہ انٹیلیجنٹ طبقہ ہے، ہوشیار طبقہ، مقتدا، جیسے ابو جہل، ابو لہب وغیرہ، جیسے عبداللہ ابن ابی ابن سلول وغیرہ، ان کو پہلے سے معلوم ہوتا ہے. دوسرا طبقہ وہ ہے جو فالو کرتا ہے، فالو کرتا ہے، ان بیچاروں کو کچھ پتا نہیں، ان کو کچھ پتا نہیں، ان کے بڑوں کے کہنے کی وجہ سے وہ رسول سے دور رہتے ہیں. جب دور رہتے ہیں، صحبت ہی نہیں ملتی، دیکھنے کا موقع نہیں ملتا، تو حق کیسے پہچانیں گے؟ تو حقیقت میں ایسا سمجھتے ہیں کہ یہ اللہ کے نبی نہیں ہے. اب سوال یہاں پر یہ ہے کہ دونوں جماعتوں کے لیے کہا گیا کہ بلکہ یہ لوگ یقین نہیں کرتے. یہ جو ماسیز ہے ان کے بارے میں یہ کہنا تو صحیح ہے کہ اصل بات یہ ہے کہ ہمارا پیغمبر جو بات لے کر کے آیا ہے اس پر ان کو یقین ہی نہیں ہے، اس لیے کہ ان کے بڑوں نے ان کا ایک ذہن بنا دیا ہے کہ یہ امپوسٹر ہے، یہ جھوٹا آدمی ہے، یہ شاعر ہے، یہ کاہن ہے، نعوذ باللہ من ذلک، اس لیے وہ یقین ہی نہیں کرتے ان کی کسی بات پر. اول دے کے سننے کے لیے تیار نہیں ہوتے، سنتے ہیں تو باتوں کو ادھر ادھر ہٹاتے ہیں، اور غور و فکر کا کبھی موقع بھی مل جاتا ہے تو ساحر سمجھ کر کے بھاگ جاتے ہیں کہ نہیں نہیں اس کی جادو کی وجہ سے اثر کر رہا ہے. وہ یقین نہیں کرتے، وہ بلا یوقنون. مگر جو اوپر والا طبقہ ہے، ایلیٹ ہے، وہ تو سب مانتے ہیں، جانتے ہیں، اسی لیے چھپ چھپ کے قرآن سنتے بھی تھے، ان کو تو پتا تھا. ان کے بارے میں بلا یوقنون کہنے کا کیا مطلب ہے؟ تو دونوں کے لیے بلا یوقنون کہا گیا ہے، اور الگ الگ جہت سے کہا گیا ہے. اس لیے کہ پہلی جماعت جو ایلیٹ کی جماعت ہے، اس کے بارے میں سوال یہ پیدا ہوگا کہ ان کو تو یقین ہے، پھر بھی قرآن کیوں کہتا ہے کہ ان کو یقین نہیں؟ اور دوسری جماعت کے بارے میں کہا گیا ہے کہ ان کو یقین نہیں. اب بھائی ان کو جب موقع ہی نہیں مل رہا ہے ان کو یہ باتیں سننے کا، اور یقین ہی نہیں آ رہا ہے کہ اللہ کے رسول ہیں، تو اگر وہ قبول نہ کرے تو ان کا قصور کیا ہے؟ اس لیے بلا یوقنون کو سمجھنا ضروری ہے. ایلیٹ کی جماعت کے لیے یہ کہا جا رہا ہے کہ یہ لوگ یقین نہیں کرتے، اس کا مطلب یہ ہے کہ ان کے دل تو تصدیق کرتے ہیں مگر التزام شریعت کے ساتھ یقین نہیں کرتے. کیا مطلب اس کا؟ اس کا مطلب یہ ہے کہ ایک تو یہ ہے کہ کسی کے بارے میں دل میں عقیدت پیدا ہو جانا. مثال کے طور پر ہمارے زمانے میں کوئی مفتی صاحب ہوں تو ہمارا دل اندر سے کہتا ہے کہ یہ پختہ مفتی ہے اور یہ جو بھی فتویٰ دیتا ہے وہ صحیح ہوتا ہے. अंदर से दिल में यकीन है, लेकिन हमें उससे हसद है, हमें उससे बुग्ज है, हमारी साल हा साल से खानदानी लड़ाई है, इसलिए हम हर चीज में उसकी और उसके खानदान की मुखालफत करते हैं। अब मुफ्ती साहब ने कहा कि भाई ऐसा नहीं, ऐसा करने का हम नहीं मानते, हम नहीं मानते। इसका मतलब यह है कि दिल में यकीन है, मगर उस यकीन को अमली बनाने के लिए हम तैयार नहीं। और अल्लाह के यहां सिर्फ अंदर के यकीन से नजात नहीं मिलती, उस यकीन को अमली बनाने से नजात मिलती है। यानी नीयत यह हो कि इस यकीन के साथ मैं इस पर अमल भी करूंगा, फिर अमल कर सके ना कर सके वो अलग बात है। जैसे हम लोगों का अंदर से यकीन है कि अल्लाह ने 5 वक्त की नमाजें फर्ज की हैं और मुझे पढ़नी चाहिए और इंशाल्लाह मैं पढ़ूंगा, फिर नहीं पढ़ते हैं तो ये गुनाह है, मगर आप मोमिन है। लेकिन दूसरा शख्स अंदर से जानता है कि 5 वक्त की नमाजें फर्ज है, लेकिन वो कहता नहीं मैं नहीं मानता 5 वक्त की नमाजें फर्ज है, झूठ बोलता है ये मुफ्ती, ये किताबों में लिखा है गलत लिखा है, अल्लाह ने फर्ज नहीं की है। अंदर से मानता है, मना कर मैं नहीं पढ़ूंगा, जो कि नमाज फर्जी नहीं है। अबू तालिब ने क्या कहा था अपने चचा के बारे में, वलकद अलीम तो बे अन्न दीन मोहम्मदीन मिन खैर अदियान बरियत दीना, मुझे यकीन है, वलकद अलीम तो या इल्म भी माना यकीन है, मुझे यकीन है कि मेरे भतीजे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का दीन इस रूए जमीन के बेहतरीन दीनों में से है। तो यकीन तो है, मगर उसकी अथॉरिटी को कबूल करने के लिए तैयार नहीं हूं, इसलिए कि कुछ हर्डल्स है। लौलल मलामतु औ हिदारु मसब्बतिन लवजत्तनी समहम बिज़ाका मुबीना, लेकिन मैं इसको कबूल नहीं करता, यकीन है मगर कबूल नहीं करता। एक है जानना और दूसरा है मानना। इल्म तो मुझे है लेकिन उसको तस्लीम करने के लिए तैयार नहीं हूं, मानने के लिए तैयार नहीं। मेरा दिल अंदर से कहता है कि डॉक्टर सलीम जैसा कोई डॉक्टर नहीं है, लेकिन मैं तस्लीम नहीं करूंगा, कहूंगा नहीं किसी के सामने कि डॉक्टर सलीम जैसा कोई डॉक्टर नहीं है। जुबान से जब भी बोलूंगा तो ऐसा ही कहूंगा कि अरे यार रहने दो, आप लोगों ने डॉक्टर देखे ही नहीं है। तो दिल मेरा अंदर से कह रहा है कि अल्लाह का नबी है, मगर मानने के लिए तैयार नहीं। मैं जानना अलग चीज है, मानना अलग चीज है। नजात जानने से नहीं होती, जानने के बाद मानने से होती है। ऐसे बहुत गैर मुस्लिम है जो ये कहते हैं कि कुरान अल्लाह की किताब है, लेकिन जानते हैं मगर मानने के लिए तैयार नहीं। तो बल्ला यूकीनून का मतलब यह है कि दिल का यकीन इनके पास है, मगर वो यकीन इनके दिलों में नहीं है जो शरअन अल्लाह को मतलूब है। इल्तिजाम शरीयत वाला यकीन नहीं है, इल्तिजाम शरीयत वाली तस्दीक नहीं है। और वो मासिज बल्ला यूकीनून का क्या मतलब, उनके लिए अल्लाह जल्ला जलालुहू वामनवालुहू ने उनको इल्तिजाम शरीयत वाली तस्दीक और यकीन यानी मानने वाले यकीन तक पहुंचने के सारे रिसोर्सिस दिए हैं, उन रिसोर्सिस को इस्तेमाल करके यकीन तक पहुंच नहीं रहे। तो अगर कयामत के दिन कोई कहेगा कि भाई मैंने तो सुना था मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में, इस्लाम के बारे में, मगर ये सब मुझे पता नहीं था कि इतना सच्चा मजहब है, तो अल्लाह कहेंगे कि गौरव फिक्र की हमने तुझे ताकत दी थी, सलाहियत दी थी, क्यों स्टडी नहीं किया था, क्यों गौरव फिक्र नहीं किया था। तो कहते कि इन बातों में से कोई बात नहीं है, ये खालिक भी है इनका, खुद इन्होंने एक दूसरे को पैदा नहीं किया, आसमान और जमीन को भी पैदा नहीं किया, फिर भी हमारे नबी को क्यों नहीं मानते। इसलिए नहीं मानते कि जिन लोगों के पास यकीन नहीं है वो यकीन पैदा करने के रिसोर्सिस को इस्तेमाल करके गौरव फिक्र करने के लिए तैयार नहीं है, वो अपने बड़ों के पीछे पीछे चल रहे हैं। खाली उस जहन होकर प्रेजुडिस को एक तरफ रखकर इनको गौरव फिक्र करना चाहिए। और जिन लोगों के पास यकीन है वो शरई यकीन पैदा करने के लिए तैयार नहीं। असल प्रॉब्लम ये है, पहली जमात जो है वो बेचारे दूसरों के पीछे चलने की वजह से गड़बड़ में है, और पहली जमात है वो हसद जिद और इनाद की वजह से गड़बड़ में है। अब मजीद सवालात, अमीन दहुम खजाइन और रब्बी, کیا ان کے پاس آپ کے پروردگار کے خزانے ہیں؟ کیا ان کے پاس آپ کے پروردگار کے خزانے ہیں؟ یعنی کہ اللہ جل جلالہ وعم منوالہ نے ان کو اپنے سارے خزانے دے دیے ہیں کہ ان کے ذہن میں یہ بات آ رہی ہے کہ ہمیں نبی کی کیا ضرورت ہے، اللہ کا خزانہ تو ہمارے پاس ہے، یا یہ کہ اللہ کا خزانہ ہمارے پاس ہے تو اللہ کے خزانے میں سے نبوت تو اس کو ملتی ہے جسے ہم دیتے ہیں، تو ان کو کس نے دی؟ خزانہ تو ہمارے پاس ہے، ہم کہتے ہیں کہ محکمہ یہ خزانہ ہمارے ہاتھ میں ہے اور نبوت بھی اس کا ایک حصہ ہے، تو ان کو کس نے نبوت دی ہے؟ ہم سے پوچھیے، تو کہا ان کے پاس آپ کے پروردگار کا خزانہ ہے، کہتے یہ بھی غلط، اس لیے کہ آپ کے پروردگار کا خزانہ اگر ان کے پاس ہوتا تو ان میں سے کوئی بھی کبھی پریشان نہ ہوتا، وللہ خزائن السماوات والارض، آسمان اور زمین کے خزانے تو پروردگار کے پاس ہے، یہ تو پہلے بھی کہہ چکے ہیں کہ لولا نزل هذا القرآن على رجل من القريتين عظيم، کہ یہ قرآن تو مکہ مکرمہ اور طائف، یہ دو بڑے بڑے شہر ہیں، ان کے کسی ایلیٹ طبقے کے بڑے سردار کو ملنی چاہیے تھی نبوت، تو اللہ فرماتے ہیں کہ کیا میری رحمت کے خزانے تمہارے پاس ہے، تم تقسیم کرتے ہیں، نہ اہم یقسمون رحمت ربک نحن قسمنا بینہم معیشتہم، خزانے تو ہمارے ہاتھ میں، وہ اس پر بھی نہیں کہہ سکتے تھے کہ ہاں ہمارے پاس خزانے ہیں، چلو بھائی اللہ نے تم کو خزانے نہیں دیے ہیں لیکن تم اتنی قدرت والے تھے کہ تم نے خزانوں میں قبضہ کر لیا ہے، ام ہم المسیطرون، اب بادشاہ ہیں، یہ بادشاہ نہیں ہوں، مگر بادشاہ کا خاص مصاحب بن کر ایسا مسلط ہو گیا ہوں، چاپلوسی کر کر کے، کہ بادشاہ وہی کرتا ہے جو میں کہتا ہوں، یا میں اسے بلیک میل کر رہا ہوں، اس کی بہت سی باتیں میرے ہاتھ میں ہے، تو آپ کے پاس پروردگار کے خزانے تو نہیں، وہ تو اللہ کے ہاتھ ہی میں ہے، مگر ہم غالب آ گئے ہیں، ہم ہم المسی، ہم مالک ہو گئے ہیں، ہم کنٹرولر ہو گئے ہیں، ایسا ہے، اللہ نے اپنے خزانے تم کو دیے نہیں ہے، تو کہ ہاں ہمیں اللہ نے خزانے تو نہیں دیے ہیں مگر ہم نے لے لیے ہیں اللہ سے، اور چونکہ ہمارے کنٹرول میں ہے اس لیے نبوت جس کو ہم دینا چاہیے اسی کو مل سکتی ہے، اور ہم کہتے ہیں کہ یہ نبی نہیں ہے، ایسا کچھ ہے کہ ایسا بھی نہیں ہے، اللہ نے ہر چیز کا جواب نہیں دیا ہے، بعض چیزیں بالکل بدی ہی ہیں کہ ان کے ہاتھ میں اللہ کے خزانے بھی نہیں اور اللہ کے اوپر یہ مسلط بھی نہیں ہو سکتے، ذمہ دار بھی نہیں ہو سکتے، داروگا بھی نہیں ہو سکتے، مالک بھی نہیں ہو سکتے، تو کہا کہ پھر کہیں ایسا تو نہیں کہ ام لہم سلمن، کیا ان کے لیے کوئی سیڑھی ہے کہ اس سیڑھی کے ذریعے وہ چڑھتے ہیں، یستمعون فیہ، اور اس میں چڑھ کر وہ اللہ کی باتوں کو اوپر سے سن لیتے ہیں، آسمانوں تک چڑھتے ہیں اور باتوں کو سن لیتے ہیں، اور جب باتوں کو سن لیتے ہیں تو پھر وہ دنیا میں واپس آ کر کے یہ کہتے ہیں کہ ہمیں کسی نبی کے پیچھے چلنے کی ضرورت نہیں، اس سے کہ ہم تو ڈائریکٹ اللہ سے باتیں سن کے آتے ہیں، ہم تو ڈائریکٹ باتیں سن کر کے آتے ہیں، تو اللہ جل جلالہ وعم منوالہ پوچھ رہے ہیں کہ ایسا کچھ ہے، یعنی کیوں ہمارے نبی کو مانتے نہیں، کیا وجہ ہے، یہ ساری وجہ ہو سکتی ہے، ان میں سے کوئی وجہ ہے؟ کہا کہ اگر یہ وجہ ہے تو بسم اللہ، جو سن کر کے آتا ہے اس کو سامنے پیش کرو، سامنے پیش کرو کہ بھئی میں گیا تھا سیڑھی پر چڑھ کر اور میں سن کر کے آتا ہوں خبریں لے کر، فلیاتی مستمعوم، بس چاہیے کہ ان میں کا سننے والا، یہ مستمعہم یہ اضافت جو ہے وہ من کے ساتھ ہے، فلیاتی المستمع منہم، ان میں کا سننے والا واضح دلیل لے کر کے آئے، کھلی سند لے کر کے آئے، پیش کر دے، اگر وہ پیش کر دے تو ہمارا نبی جھوٹا ثابت ہو جائے گا، یہ بات بھی نہیں ہے، اس لیے کہ کوئی پیش نہیں کر سکا اپنی دلیل، تو کہا کہیں ایسا تو نہیں کہ تمہارا اپنا خود کا نظریہ یہ ہے کہ کسی کے یہاں اگر لڑکا پیدا ہوتا ہے تو یہ اچھی بات ہے اور اگر لڑکی پیدا ہوتی ہے تو یہ اچھی بات نہیں، جس کے یہاں لڑکا پیدا ہوا وہ قابل عزت और जिसके यहां लड़की पैदा हुई वो रुसवाई जमाना, इसलिए वो मुंह छुपाई छुपाई फिरता था। ये तवारा मिन कौम मिन सुए माबुश्शर भी। अब उसके पास दो चॉइस रहती थी, अयुम से कहू अला हून इनम ये दुस्तुफी तोराब, इस जिल्लत से बचने के लिए या तो इसको जिंदा दरगोर कर दे जैसे कि बहुत से करते थे, या ये कि वो पीदरी शफकत गालिब आ जाती है और इसको जिंदा रखते हैं मगर पूरी जिंदगी उस लड़की को देख देख कर लोग ताना देते हैं और खुद भी अपने आप को जलील समझता रहता है। ये इनका नजरिया था अपने बारे में, और अल्लाह के बारे में इनका नजरिया ये था कि फरिश्ते अल्लाह की बेटियां हैं। तो अल्लाह जल्ला जलालहू वामन वालों पूछ रहे हैं कि जिसकी बस बेटियां होती हैं उनको तो तुम जलील समझते हो, तो कहीं हमारे पैगंबर जिस पैगाम को लेकर के आए हैं उसमें रुकावट ये बात तो नहीं बन रही है कि जिस अल्लाह की तरफ ये बुला रहे हैं वो तो बेटियों वाला है और जो जलील है उसे हम खुदा कैसे माने? कहीं ये रुकावट तो नहीं? अमलहुल बना तो वाला कोमुल बनून, क्या उसके लिए बेटियां हैं और तुम्हारे लिए बेटे? ये बात तो नहीं कि बेटे वाला बेटी वाले से ज्यादा इज्जत वाला होता है? तो चूंकि हमारे पास बेटे हैं और अल्लाह के पास बेटियां हैं इसलिए ऐसे खुदा को हम तस्लीम करें? जब ऐसे खुदा को हम इज्जत की नजर से देखना नहीं चाहते तो उसके भेजे हुए पैगंबर को हम कैसे तस्लीम कर सकते? ये तो ऐसा तो नहीं कही। अम तसअलुहुम अजरन फहुम मिन मगरमिन मुस्कलून। ये सारे सवालात जो है ना, सारे सवालात ये उसी तरह के हैं जैसे एक मोहसिन बाप अपने नाफरमान बेटे की नाफरमानी से तंग हो जाता है तो उसे अपने करीब बुलाकर सवालात की बौछाड़ कर देता है कि क्या मैंने तुझे जन्म नहीं दिया है? किसी और ने जन्म दिया है? तेरा कोई और बाप है? क्या मैंने तुझे पाला नहीं है? किसी और ने तुझे खाना पीना दिया है? तो उसका कोई जवाब नहीं होता, उसका जवाब वो खामोशी ही जवाब है। क्या मैंने तेरे ऊपर ये एहसान नहीं किया? क्या मैंने तुझे कॉलेज नहीं भेजा और कॉलेज भेज करके मैंने तुझे पढ़ा लिखा नहीं बनाया? मैंने तुझे डॉक्टर नहीं बनाया? मैंने तुझे इल्म नहीं दिलवाया? तो ये बाप जो है जब अपने बेटे को इस तरह लेकर के बैठता है और सवालों की बौछार करता है, ये एक आखिरी कोशिश होती है और बहुत ही दिल की गहराई से वो बात निकलती है और उसके दिल में ये एक तमन्ना और आरजू होती है कि काश के ये तीर निशाने पर लग जाए और मेरा बेटा मेरे गले लग जाए। ये अल्लाह की शफकत है, मोहब्बत है अपने बंदों के साथ। आगे सवाल पूछने के अम तसअलुहुम अजरन, ये रुकावट भी नहीं है तो ये, कहीं ये रुकावट तो नहीं? कहीं ये रुकावट तो नहीं कि जिसको हमने नबी बना करके भेजा है तो वो तुमसे ये कह रहा है कि जन्नत में जाने का रास्ता बताने के लिए मैं आया हूं मगर जिसको जितनी बातें बताऊंगा उतने पैसे देने पड़ेंगे? तो कहीं ऐसा तो नहीं कि तुम लोग मुझे कबूल करने के लिए भी तैयार है, जन्नत के रास्ते पे चलने के लिए भी तैयार है मगर तालीम बहुत महंगी है, ट्यूशन फीस बहुत महंगी है? अम तसअलुहुम अजरन, क्या ये मेरे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम आप उनसे मजदूरी मांगते हैं, उजरत मांगते हैं कि वो तावान से, ये तो एक किस्म का फीस या फाइन हो जाएगा ये तो, कि वो तावान से बोझल हैं कि बोझ में बिचारे दबे हुए हैं कि हम तो अफोर्ड कर ही नहीं सकते? तो ऐसा भी नहीं है, इसलिए कि हर पैगंबर दुनिया में आकर कहता है कि मा सअलतुकुम अलैहि मिन अजर इन अजरी इल्ला अला रब्बिल आलमीन, मैं तुमसे इस काम पर उजरत नहीं मांगता, मेरी उजरत तो रब्बुल आलमीन के जिम्मे है। ये बात भी नहीं है। अब जब इन बातों में से कोई बात नहीं है तो कहीं ऐसा तो नहीं कि तुम खुद ही पैगंबर हो? जैसे हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम पर हजरत जिब्रील अलैहिस्सलातु वस्सलाम वही लेकर के आते हैं तो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने गैब का सीन होता है, हजरत जिब्रील अलैहिस्सलाम वही की आयत तिलावत करते हैं, ये सब कुछ गैब में होता है और गैब से निकलने के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा की तरह मुतवज्जे होते हैं اور کہتے ہیں کہ حضرت جبریل امین ابھی ابھی آئے تھے اور وہ یہ وحی لے کر کے آئے ہیں, چلو لکھ لو. تو کہیں ایسا تو نہیں کہ تمہارا سلسلہ بھی کچھ اوپر ایسا جڑ گیا ہے. ام اندہم الغیب, کہ ان کے پاس غیب کی دنیا ہے. فہم یکتبون, کہ وہ لکھ رہے ہیں, کہ وہ بھی لکھ لیتے ہیں. کہیں ایسا تو نہیں کہ یہ بھی پیغمبر ہیں, کہ یہ بھی نہیں ہے. ان باتوں میں سے یعنی جتنی باتیں ہمارے پیغمبر کی رسالت کو تسلیم کرنے میں رکاوٹ بن سکتی تھیں ان کی ہم نے فہرست بیان کی, ان میں سے کوئی بات نہیں ہے. تو پھر کہتے کہ یہ ایسا تو نہیں کہ یہ ان کا مکر ہے اور فریب ہے اور چال چل رہے ہیں, جانتے ہیں سب کچھ مگر یہ چال چل رہے ہیں. اور ان کے ذہنوں میں ایسا ہے کہ جیسے ایک قبیلہ دوسرے قبیلے کے خلاف چال چلتا ہے اور مغلوب کر دیتا ہے, ایک ملک دوسرے ملک کے خلاف لڑائی لڑتا ہے مغلوب کر دیتا ہے, سیاسی چال چلتا ہے, جنگی چال چلتا ہے. تو کہیں ایسا تو نہیں کہ ام یریدون کیدا, کیا یہ چال چلنا چاہتے ہیں, کوئی کانسپیرسی کر رہے ہیں, کوئی پلاننگ کر رہے ہیں, کیا یہ چال چلنا چاہتے ہیں. انہیں معلوم ہو جانا چاہیے کہ اگر یہ چال چلنا چاہ رہے ہیں تو یہ اللہ سے مقابلہ کر رہے ہیں, اور اللہ کے مقابلے میں جو چال چلتا ہے اللہ کے مقابلے میں جو چال چلتا ہے وہی نقصان اٹھاتا ہے. فالذین کفروا ہم المکیدون, سو وہ لوگ جو منکر ہیں وہی چال چلے ہوئے ہیں. یعنی جب جب بھی منکرین نے اپنے زمانے کے انبیاء علیہ السلام کے مقابلے میں مکر کیا اور انہوں نے کوئی چال چلی, تو اس سے بہتر پلاننگ چونکہ اللہ کر سکتے ہیں اس لیے اللہ نے بھی چال چلی, اور اللہ کی چال اور اللہ کی خفیہ تدبیر ہمیشہ ان پر غالب آ گئی. فرعون نے چال چلی کہ موسیٰ کے پیچھے جاؤں اور ہلاک کر دوں سب بنو اسرائیل کو, اللہ نے اپنی چال چلی. عیسیٰ علیہ السلام کے دشمنوں نے چال چلی کہ ان کو سوری پہ چڑھا دیتے ہیں, اللہ نے بہتر چال چلی. اللہ فرماتے ہیں عیسیٰ علیہ السلام کے قصے میں کہ وما کرو, انہوں نے چال چلی, وما کر اللہ, اور اللہ نے بھی چال چلی. واللہ خیر الماکرین, اور چال چلنے والوں میں اللہ بہترین چال چلنے والا ہے. وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا لِيُثْبِتُوكَ أَوْ يَقْتُلُوكَ أَوْ يُخْرِجُوكَ, اے میرے پیغمبر صلی اللہ علیہ وسلم اس وقت کو یاد کرو جب یہ لوگ چال بنا رہے تھے مکہ مکرمہ والے, کہ اسے یہاں رہنے دیں یا اسے یہاں سے نکال دیں یا ایک قتل ہی کر دیں. تو اللہ تعالی شانہ فرماتے ہیں کہ وَيَمْكُرُونَ وَيَمْكُرُ اللَّهِ, یہ اپنی چال چل رہے تھے, اللہ اپنی چال چل رہا تھا. اور اس طرح مکہ مکرمہ سے مدینہ منورہ روانہ کر دیا کہ ان کو پتا بھی نہیں چلا. واللہ خیر الماکرین. تو کہا کہ ان باتوں میں سے کوئی بھی بات نہیں ہے اور ان کے دل میں یقین ہے کہ اللہ کی طرف سے بھیجے ہوئے پیغمبر ہیں, مگر چلو کوئی بات نہیں, it's them against us, it's we against them, کسی طرح ہم غالب آ جائیں گے, ہمارے پاس بہت تدبیریں ہیں, ایسا سوچ رہے ہیں. ہم یریدون کیدا, یہ چال چلنا چاہتے ہیں. تو ان کو یاد رہنا چاہیے کہ تمہارا مقابلہ تمہارے جیسے انسانوں سے نہیں ہے. فالذین کفروا, سو وہ لوگ جو منکر ہیں وہی چال چلے ہوئے ہیں. اب کہا کہ ایک بات اخیر میں رہ جاتی ہے, اوپر والی باتوں میں سے کوئی بات نہیں ہے, اگر یہ چال چلنے کا ارادہ کر رہے ہیں تو اس میں کامیاب نہیں ہوں گے, اس لیے بہتر یہ ہے کہ ایمان قبول کر لیں. ہاں ایک بات ہو سکتی ہے کہ ان کے پاس کوئی دوسرا اللہ ہے, دوسرا اللہ ہے, اور دوسرا اللہ ہے اس لیے ان کے دلوں میں ایسا ہے کہ اگر محمد صلی اللہ علیہ وسلم کے اللہ کی بات ہم نہ بھی مانیں تو کیا رہے, جی ہمارے پاس دوسرے اللہ ہے جسے دنیا میں ہوتے ہیں. ایک شہر کے اندر 5-25 بڑے بڑے مضبوط ٹف لوگ ہوتے ہیں, تو ایک آدمی ادھر منسلک ہو گیا, ایک آدمی ادھر منسلک ہو گیا, ایک آدمی ادھر منسلک ہو گیا, کہا کہ بھائی ہمارا ان سے تعلق ہے, ہمیں کسی اور کی ضرورت نہیں, ایسا ہے کچھ. ام لہم الہ غیر اللہ, کیا ان کے لیے اللہ کے سوا کوئی معبود ہے اور کوئی دوسرا؟ وہ تو تسلیم خود بھی کرتے ہیں. کیا تسلیم کرتے ہیں؟ کہ اللہ کے ساتھ دوسرے شریک ہیں لیکن ان جیسا کوئی نہیں ہے. یعنی باقی جتنے معبود تھے ان کو چھوٹا سمجھتے تھے. تو کیا اللہ جیسی کوئی اتھارٹی دوسری ہے کہ جس کے ہوتے ہوئے ان کو ہماری ضرورت محسوس نہیں ہوتی اس لیے وہ ہمارے نبی کو ماننے کے لیے تیار نہیں ہے؟ کہا کہ نا ایسا نہیں ہے, ایسا نہیں ہے, بلکہ ان کے تو یہ چھوٹے چھوٹے معبود ہیں نا, وہ بھی معبود نہیں ہے. سبحان اللہ عما یشرکون, اللہ کی ذات پاک ہے ان تمام معبودوں سے جنہیں یہ شریک قرار دے رہے ہیں. یعنی اللہ کا کوئی شریک, نہ کوئی بڑا شریک نہ کوئی چھوٹا, نہ اس کی ذات میں کوئی شریک کہ یہ بھی معبود ہے اور یہ بھی معبود. یہ ذات میں شریک ہونا کہ یہ بھی معبود اور یہ بھی معبود, یہ بھی اللہ یہ بھی اللہ, نعوذ باللہ. اور صفات میں شریک کا مطلب یہ کہ اللہ تو ایک ہی ہے لیکن اللہ نے اپنی مخلوق میں سے کسی کو وہ اختیار دے دیا ہے جو اللہ کا اختیار ہے. مثال کے طور پر یہ انسان ہے, یہ پیر صاحب, یہ بابا صاحب, یہ پیر صاحب ہیں, ہم ان کو اللہ نہیں مانتے, اللہ تو ایک ہی ہے, لیکن اللہ نے بیٹے بیٹیاں دینے کا اختیار ان کو دے دیا ہے. اب ہمارا عقیدہ کیا ہے, اولاد کون دیتا ہے؟ اللہ ہی. پھر اولاد میں بھی لڑکا لڑکی یہ فیصلہ کون کرتا ہے؟ اللہ کرتا ہے. تو ذات میں بھی اس کا کوئی شریک نہیں ہے, صفات میں بھی اس کا کوئی شریک نہیں ہے. سبحان اللہ عما یشرکون. بس یہاں پہنچ کر کے یہ سوالات کا سلسلہ ختم ہو گیا. اللہ جل جلالہ وعم نوالہ کہ ان سوالات کا خلاصہ یہ نکلا کہ ہمارے پیغمبر صلی اللہ علیہ وآلہ وسلم کی باتوں کو یہ نہیں مان رہے ہیں, اس کی ان کے پاس کوئی دلیل نہیں ہے, اس کے لیے ان کے پاس کوئی سند نہیں ہے, کوئی وجہ نہیں ہے, کوئی معقول عذر نہیں ہے, کوئی ویلڈ ایکسکیوز نہیں ہے, کوئی وجہ نہیں. تو پھر کیا وجہ ہے؟ حسد, ضد اور عناد, بس تکبر, استغنا. اسی وجہ سے آگے اللہ تعالی شانہ ہوئی ارشاد فرماتے ہیں کہ وَإِن يَرَوْا كِسْفًا مِّنَ السَّمَاءِ سَاقِطًا يَقُولُوا سَحَابٌ مَّرْكُومٌ. اتنی ضد ہے کہ یہ ساری باتیں تو غیب سے تعلق رکھتی ہیں, اگر یہ آسمان سے کوئی ٹکڑا گرتا ہوا دیکھے اپنے اوپر عذاب کی شکل میں تو مرنے سے پہلے پہلے بھی وہ اس کی تعویل کر کے یہ کہیں گے کہ یہ تو بادل ہے, کچھ آ نہیں رہا ہے. اتنی ضد ہے انہوں. وہ انشاءاللہ آئندہ ہفتے کی نشست میں عرض کروں. یہاں جو ہے ایک اور بات عرض کرنا چاہتا ہوں ختم کرنے سے پہلے کہ دین پر چلنے میں جہاں کہیں ہم محسوس کریں کہ یہ عمل میں کرنے کے لیے تیار نہیں ہوں, مجھے یہ عمل نہیں کرنا ہے. مثال کے طور پر کوئی فرض ہے, کوئی واجب ہے, مجھے نہیں کرنا ہے, اللہ حفاظت فرمائے, حرام ہے, نہیں بچنا ہے. تو یہ قرآن کا اسلوب ہمیں یہ بتا رہا ہے کہ جب حق پر چلنے میں سستی غفلت محسوس ہو تو اس شخص کو سوالات کرنا چاہیے کہ کیوں, وجہ کیا ہے. میں نماز نہیں پڑھنا چاہتا, کیوں, فرض نہیں ہے, یہ سوال کی فرض نہیں ہے, اللہ نے نماز فرض نہیں کی ہے, تو جواب ملے گا کہ نا. پھر پوچھے کہ کیا مفتیوں نے مجھے رخصت دی ہے کہ تمہارے لیے نماز پڑھنا ضروری نہیں ہے, تو شریعت نے مجھے رخصت دی ہے کہ میں مستثنا ہوں اس سے, کہ نا مستثنا نہیں. یعنی ایک جو ڈگر پہ ہم چلتے رہتے ہیں نا کہ یہ کام ہو رہے ہیں تو ہوتے رہے, یہ نہیں ہو رہے تو نہیں ہوتے. نہیں, سوالات پوچھو کہ کیا وجہ کیا ہے, وجہ کیا ہے, اور جو وجہ ہے وہ جسٹیفائیڈ ہے یا نہیں. یہ ہر دین کے معاملے میں کرنا ہے ہمیں, کہ سوال پوچھنا ہے خود کو, یہ کام میں کیوں نہیں کر رہا ہوں. دین کے تمام احکام میں, اور پھر جو ہے آگے ترقی کر کے نوافل مستحبات وغیرہ کے بارے میں پوچھے کہ ماشاءاللہ میری والدہ تہجد پڑھتی ہے, ماشاءاللہ میرے بھائی بھی تہجد پڑھتے ہیں, میں کیوں نہیں پڑھتا, کیا وجہ ہے, میں بیمار ہوں, اٹھ نہیں سکتا. نہیں نہیں, یہ بات نہیں ہے. تو پھر کیا وجہ ہے, मुझे नींद कम मिलती है इस वजह से कि मैं लेट सोता हूं और जल्दी उठना पड़ता है और वो लोग जल्दी, नहीं ये बात भी नहीं है। ऐसे सवालात पूछने से आदमी को ये पता चलता है कि या तो ये काम मैं किसी जिद की वजह से नहीं कर रहा हूं या ये काम मैं सुस्ती की वजह से नहीं कर रहा हूं। तो आदमी को दिल दिमाग में ये बात बैठेगी कि सुस्ती या जिद की वजह से नहीं कर रहा हूं, हालांकि ये काम मैं कर सकता हूं और अच्छा काम है, तो मुझे जिद का मुकाबला करना है और सुस्ती का मुकाबला करना है, फिर ये काम आसान हो जाएगा। तो अहकाम और अमल के बारे में भी ये करना है, और इसी तरह अमल और अहकाम पर लाने वाली चीजों के बारे में भी ये करना है। मिसाल के तौर पर यह सवाल करें कि मैं दरसे कुरान की मजलिस में क्यों नहीं बैठता, क्या मैं इतना बिजी हूं कि एक घंटा हफ्ते में मैं नहीं निकाल सकता? नहीं, ऐसी बात नहीं है, बहुत टाइम है मेरे पास। मेरे घर का माहौल ऐसा है कि बच्चे बहुत हैं, बीबी अकेली संभाल नहीं पाती, इसलिए मैं दर्श में नहीं बैठ सकता? नहीं, ऐसा भी नहीं है। यानी पूछे अपने आप से कि क्या वजह है। ऐसी जुबान में दर्श हो रहा है कि मैं नहीं समझ पाता? नहीं, ऐसा भी नहीं है। ऐसे सवाल पूछने से ये अल्लाह ताला शानों ने सारे सवाल गिनवाए ना, तो क्या मकसद इसका किया था? इसका मकसद यही था कि तुम जो हमारे नबी को सल्लल्लाहु अलैहि वसल्लम एक्सेप्ट नहीं कर रहे हैं, कबूल नहीं कर रहे हैं, उसका कोई रीजन नहीं है, ये तुम्हारी शरारत है। तो इस तरह के सवाल पूछने से हमें भी पता चलेगा कि कोई वैलिड एक्सक्यूज मेरे पास नहीं है, और जब वैलिड एक्सक्यूज नहीं है तो मुझे हिम्मत करके इस काम में लग जाना चाहिए। फिर वो अल्लाह से दुआ मांगेगा कि अल्लाह आप मेरी मदद कीजिए। सवालात नहीं पूछेंगे तो ऐसा ही आपको लगेगा कि मैं ये काम उज्र की वजह से नहीं कर रहा हूं, मेरी मजबूरियां हैं, मेरे अपने हालात हैं। मामूलत क्यों नहीं कर रहा हूं? मेरे सब दोस्त कुरान की तिलावत करते हैं, मैं क्यों नहीं करता? मेरे सब दोस्त जिक्र करते हैं, मैं क्यों नहीं करता? क्या वजह? टाइम नहीं है, ये वजह है। तो आप शेख को या अपने मुरब्बी को कितना ही समझाने की कोशिश करें, जमीर तो झूठ नहीं बोलता ना कि नहीं मेरे पास तो एम्पल टाइम है, क्या वजह किया है? तो जब ये वजूहात हम मालूम करने की कोशिश करेंगे तो हमें पता चलेगा कि दीन पर आने के लिए जिन कामों को करना है और दीन पर चलने के लिए जिन कामों को करना है, उन कामों को न करने की कोई वजह नहीं होगी। सब के लिए मैं कह रहा हूं, इसी के दीन पर चलना फर्ज है, और फर्ज जो है फर्ज उस पर आने के लिए जो काम करने हैं वो जरूरी है। तो जो फर्ज है उसको भी अल्लाह ताला शानहु ने फैसिलिटेट किया है, और उस पर आने के लिए जो चीजें हैं वो भी फैसिलिटेट की है, वरना अल्लाह क्यामत के दिन पूछ कैसे सकेंगे कि तुम मेरे दीन पर नहीं आए। तो दीन पर चलने के लिए जो कोताहियां हो रही, चलने में जो कोताहियां हो रही है, उनके बारे में आप हजार सवाल पूछेंगे तो आंसर यही निकलेगा कि नहीं ये रीजन भी नहीं है, ये रीजन भी। फिर रीजन क्या है? सुस्ती या जिद। कभी जिद होती है, फिर नमाज क्यों नहीं पढ़ते आप? 500 बहाने बनाएंगे, मगर असल बात यह है कि अब्बा के साथ चूंकि बनती नहीं, और अब्बा कहते हैं तो मैं रिवोल्ट करता हूं। ऐसा भी होता है कि नहीं आप कहते नहीं पढ़ूंगा, अब्बा कहेंगे तो नहीं करूंगा ये काम। तो या तो जिद होती है या सुस्ती होती है। तो ये पूछें अपने आप से हर चीज के बारे में, फर्ज के बारे में, वाजिब के बारे में, सुन्नत के बारे में। मैं असर की नमाज के लिए 10-15 मिनट पहले पहुंच जाता हूं, मगर सुन्नत गैर मौक्का नहीं पढ़ता। क्यों नहीं पढ़ता? जिस्म में इतनी कमजोरी है, लागरपन है, क्या वजह किया है? मैं मस्जिद में हमेशा लास्ट मिनट में पहुंचता हूं और रकात जाती है, क्या वजह है? तो जो सवाल पूछेंगे तो आपको पता चलेगा कि दीन पर चलने के लिए और दीन पर आने के लिए जितने हमें काम करने के हैं उसकी वजह एक ही है, या तो जिद है अपनी या सुस्ती। जिद है तो वो उसे कबूल करने के लिए तैयार नहीं होगा, सुस्ती तो वो कबूल कर लेगा कि हमारी सुस्ती है, कोताही। पर ऐसा करके फिर अपने आप को दीन पर लाना है। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमावे, कुरान से हमें वाबस्तगी अता फरमावे, कुरान की मोहब्बत अता फरमावे, कुरान پڑھنے کی، قرآن سمجھنے کی، قرآن پر عمل کرنے کی توفیق عطا فرماوے. وآخر دعوانا الحمد للہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. الحمد للہ رب العالمین، والعاقبۃ للمتقین، والصلاۃ والسلام علی رسولہ سیدنا و مولانا محمد وعلی آلہ واصحابہ اجمعین. ربنا اغفر لنا وتب علينا انك انت التواب الرحيم. رب اغفر وارحم وانت خير الراحمين. رب اغفر وارحم وانت خير الراحمين. رب اغفر وارحم وانت خير الراحمين. يا ربي عفوك ورضاك، يا ربي عفوك ورضاك، يا ربي عفوك ورضاك، يا ربي عفوك ورضاك وحسن الختام. اللهم ارحمنا بالقران العظيم، واجعله لنا إماما ونورا وهدى ورحمة. اللهم ذكرنا منه ما نسينا، وعلمنا منه ما جهلنا، وارزقنا تلاوته آناء الليل وآناء النهار، واجعله لنا حجة يا رب العالمين. اللهم اجعلنا ممن يحل حلاله ويحرم حرامه ويقيم حدوده. اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهاب غمومنا وهمومنا وقائدنا وسائقنا إلى جنات النعيم. اللهم أنس وحشتنا في قبورنا بالقرآن العظيم. يا حي يا قيوم برحمتك نستغيث. اللهم داوينا بدوائك، واشفنا بشفائك، وأغننا بفضلك عمن سواك. اللهم لا تقتلنا بغضبك، اللهم لا تقتلنا بغضبك، اللهم لا تقتلنا بغضبك، وعافنا قبل ذلك. يا حي يا قيوم برحمتك نستغيث. يا حي يا قيوم برحمتك نستغيث. يا حي يا قيوم برحمتك نستغيث. اللهم إنا نسألك أن تكشف عنا وعن جميع المسلمين هذا البلاء. اللهم إنا نسألك أن تكشف عنا وعن جميع البلاد هذا البلاء. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. رب اغفر وارحم وأنت خير الراحمين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. وآخر دعوانا أن الحمد لله رب العالمين، برحمتك يا رب.